नमस्कार, कार्यक्रम देश परदेशको आजको अङ्कमा तपाईँलाई हार्दिक स्वागत छ। म रोहित गिरी। दिनेश एफएमबाट सुदूर र मध्यपश्चिमका विभिन्न भूभागमा र दिनेश एफएम .com.np मार्फत संसारैभरि प्रसारण भइरहेको साप्ताहिक रेडियो कार्यक्रम देश परदेश तपाईँ पहलवानपुरमा रहेको रेडियो दौनाबेबरी र टिकापुरमा रहेको सामुदायिक रेडियो टिकापुरबाट पनि एकैसाथ सुन्दै हुनुहुन्छ। रेडियो कार्यक्रम देश परदेश सामी हेलबटा सुरक्षित आप्रवासन परियोजना अन्तर्गत संचार प्रतिष्ठान नेपालद्वारा संचालित विद्यालय तथा आम संचार कार्यक्रमको आर्थिक सहयोगमा तयार पारिएको हो। उज्यालो 90 नेटवर्कले काठमाडौँमा तयार पारेका सामग्रीमा हामी हाम्रा जिल्ला सहित वरपरका वैदेशिक रोजगार सम्बन्धी कुराहरूलाई समेटेर कार्यक्रम तयार पार्छौ। कार्यक्रम देश प्रदेशमा हामी तपाईँ हाम्रै सरकारका विषयहरू, देशभित्र र बाहिर पाइने काम, ती काम गर्न चाहिने सिप, काम गर्न जाने देशको हावापानी, रहन सहन, चालचलन र विदेशमा काम गर्दा सावधान हुनुपर्ने विषयमा कुरा गर्छौ। आजको देश प्रदेश कार्यक्रम ज्यान गुमाएकाको परिवार र अङ्गभङ्ग भएका पीड़ितलाई विदेशका कम्पनीले दिने आर्थिक सहायताका विषयमा केन्द्रित छ। आज हामी कन्सुलर सेवा विभागका महानिर्देशक गजेन्द्र राज भण्डारी, वैदेशिक रोजगार प्रवर्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफलेसित यस विषयमा कुराकानी गर्ने तयारीमा छौं। अनि धन कमाउने सपना बोकेर विदेश गएको 3 महिना नबित्दै 5 महिना जेल परेर नेपाल फर्किएका धनगढी जुगेडाका कमल राणाका कुरा पनि कार्यक्रममा सुन्नेछौ। विदेशमा ज्यान गुमाएका छोरा र त्यसैको क्षतिपूर्ति लिन बोर्डमा आइपुगेकी आमाका कुरा आजको दिदी बहिनीका कुरामा लिएर आएका छौं। तर कार्यक्रमको सुरुवात गरौं हप्ताभरिका वैदेशिक रोजगार गतिविधिबाट। साउदीमा नेपाली सहित धेरै आप्रवासी कामदार दुर्घटनामा परेको जनाइएको छ। निर्माण र उद्योग क्षेत्रमा काम गर्ने कामदार दुर्घटनामा परेको साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निर्माण क्षेत्रमा 35,552 र उद्योग क्षेत्रमा 1,242 प्रवासी कामदार दुर्घटनामा परि घाइते भएका छन्। सन् 2016 विभिन्न क्षेत्रका काम गर्ने प्रवासी कामदार दुर्घटनामा पर्नेको संख्या 76,000 भन्दा धेरै रहेको छ। धेरै संख्यामा प्रवासी कामदार दुर्घटना परेको प्रति चिन्ता व्यक्त गर्दै मन्त्रालयले त्यसको समाधानका लागि दीर्घकालीन नीति अप्नाउनु पर्ने बताएको छ। काम गर्ने वातावरण, कामको जोखिम र काम गर्ने तरिकाको बारेमा चेतनाको अभावका कारण दुर्घटना बढेको मन्त्रालयले जनाएको छ। र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीका क्रममा पीडित भएकालाई राहत र उद्धारका लागि सरकारले कूटनीतिक, कानुनी र आर्थिक सहयोगको ग्यारेन्टी गरेको बताउनु भएको छ। बुधबार देशवासीलाई प्रधानमन्त्रीका तर्फबाट सम्बोधन गर्दै दाहालले वैदेशिक रोजगारीका क्षेत्रलाई व्यवस्थित गर्न सरकार संवेदनशील भएको उल्लेख गर्नुभयो। वैदेशिक रोजगारीमा जानेका लागि बिमामा 3 गुणा वृद्धि गरिएको, पासपोर्टका लागि लाग्ने रकम आधा घटाइएको, अनलाइन श्रम स्वीकृतिको व्यवस्था लगायतका क्षेत्रमा सकारात्मक परिवर्तन गरिएको प्रधानमन्त्री दाहालको भनाइ थियो। त्यस्तै विदेशको जेलमा मृत्युदण्ड कुरिरहेकाका लागि ब्लड मनीको व्यवस्था गरिएको, जेलमा रहेका र आपतमा परेकालाई फर्काउन पनि सरकारले सहयोग गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो। सुन्नुभयो हप्ताभरिका वैदेशिक रोजगार गतिविधि। आजभन्दा झण्डै 11 महिना पहिले जुगेडाका कमल राणा वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुग्नुभयो। नेपालबाट आफूले भनेकी काम त पाइयो, तर दाम भने जति पाइएन। तर पनि राणाले त्यहाँ काम गरिरहनु भएको थियो। नेपालबाट गएको 3 महिनासम्म कम्पनीभन्दा बाहिर ननिस्केका राणा एक दिन साथीसँगै केही किनमेल र घुम्न निस्किनुभयो। तर बजार निस्केका राणालाई जेल पराउँला भन्ने थाहै थिएन। आखिर के भयो त त्यहाँ? अनि कमलले मलेसियाको जेलमा 5 महिना 24 दिन किन बस्नु पर्यो त? सुनौ उनै कमल राणाका कुरा।
2016 गएको, आज भयो मेरो 6 महिना पुरै भयो जेलमा। 5 महिना 24 दिन जेलमा बस्यो, अनि 6 दिन त घरमा अहिले भयो। त्यो जेलमा 6 महिना पुरै भयो। 4.5 महिना काम गरेको त्यो कम्पनीमा, 4.5 महिना काम गर्यो, त्यो पैसा पानी नमिल्ने। 3 महिना काम गर्यो, त्यो ओभर टाइम नचल्ने, त्यो फेरि 700-800 आउने। त्यो 1 महिना काम गरेको, फेरि जेलमा फसेको।
यहाँबाट के कामको लागि गएको?
यहाँबाट त त्यही प्लास्टिकको फाइल कम्पनी।
अनि त्यहाँ चाहिँ के गर्नु पर्यो?
त्यहाँ काम त त्यही मिल्यो, त्यही पैसा ढाँट्यो, यहाँबाट फसाइदियो। यहाँबाट भनेको 1700-1800 आउने, त्यहाँ गएर त्यही 1300-1200, फेरि सबै काट्ने कम्पनीले, रुमको पानी लेबी सबै काट्ने।
अनि कति बस्थ्यो हातमा?
हातमा 3 महिना त बचेन, त्यही 1000 रुपियाँ त्यो 3 महिनामा 300-700 आउने एक महिनामा, 300 त्यो कम्पनी काट्ने, 400 हातमा आउने, फेरि खानासाना खाएर 200-200 को खाना, 200 बचेर फेरि 200 बच्थ्यो पहिला। फेरि एक महिना त्यो एक महिना 28 दिन काम गरेको त्यो सेलरी 1000 आएको 28 दिनको।
अनि काम चाहिँ कतिको हुन्थ्यो, गाह्रो हुन्थ्यो कि कस्तो हुन्थ्यो?
काम त त्यही दिनभरि उभिने काम थियो, मसिन चलाउने उभी। गाह्रो थियो, त्यहाँ घाम पानी लाग्थ्यो, फेन पानी थियो, केही थिएन।
विदेश गइसकेपछि काम त पाइयो, अनि जेल चाहिँ कसरी गइयो त?
पहिला त म 3 महिना त रुमबाट बाहिरै जाँदैन थिएँ, त्यहाँको भाषा पनि नबुझ्ने। त्यही एउटा साथी थियो यता कैलालीको, ऊसँग खाना खुवाउने, फेरि म उसलाई भनेको तिमी सामान किनेर लाऊ, म खाना बनाएर हामी दुईजना खाउँला। फेरि त्यो अर्को साथी थियो, फेरि 3 महिनामा घुम्नै नगएको, 3 महिना त पक्रेन। फेरि एक दिन 4 महिना लाग्यो, फेरि एक दिन उसले भन्यो जाउँ सामान किन्न। त्यो अर्को साथी थियो, त्यसको त्यहाँ 2 साल भएको, त्यो अर्को साथी थियो, उहीसँग गएको त्यो सामान किनेर। एउटा त्यसको मलेसियाको साथी थियो, उहीसँग पहिला त बोल्थ्यो त्यो सामान किनेर फर्किने बेला। त्यही साथी भेट्यो उसको, फेरि उसले भन्ने जाउँ त्यहाँ होटलमा। म त रक्सी खाँदैन थिएँ, म त त्यस्तै बसेर यताउति गरेँ, खानासाना खाएँ, दुईजना रक्सी खायो। फेरि खोइ के बोल्यो, म भाषा पनि नबुझ्ने, त्यो दुईजनाको मलेसियाको भाषा बोल्ने, त्यो दुईजना खोइ के बोल्यो। फेरि झगडा पर्यो दुईजनासँग, त्यो मलेसियाको मान्छेको गल्ती थियो। फेरि उसलाई गाली गऱ्यो पहिला, फेरि उसले हान्यो, त्यही एउटा साथी थियो उसले हान्यो। फेरि होटलवाला पुलिसलाई फोन गर्यो, दुईजना आयो कारमा हतकडी लाएर, उसलाई समात्यो। म यति भनेको उसलाई किन पक्रिँदैछौ? फेरि होटलवालाले भन्यो त्यो पनि उसकै साथी हो, त्यही भएर म पनि फँसेको। गल्ती त थिएन मेरो, केही रक्सी पानी खाएन, केही गल्ती थिएन, खालि यति भनेको उसलाई किन पक्रिएको, उसको गल्ती छैन। त्यही भएर उसलाई भन्यो यो पनि उसकै साथी हो, यसलाई पनि हतकडी लायो, दुईजनालाई लग्यो जेलमा।
ए, अनि त्यसरी लगेको? अनि जेलमा चाहिँ के गर्दो रहेछ, कतिको यातना दिन्छ?
जेलमा त खाना पानी थोरै दिन्छ, त्यही फर्सी हुन्छ, त्यही पानीमा उबालेर दिन्छ, कहिलेकाहीँ माछा दिन्छ। त्यो खाना पानी थोरै दिन्छ, त्यही नुन तेल केही हुँदैन त्यहाँ जेलमा। फेरि नुहाउनु मिल्दैन, केही मिल्दैन राम्रोसँग, मच्छरले टोक्छ सबै।
जेलभित्र गइसकेपछि पिट्ने काम पनि गर्छ कि जेलभित्र त्यतिकै बस्नु मात्रै पर्छ?
काम त गर्दैन, पिट्न त पिट्छ त्यहीँको कैदीहरू, पहिलाको पुरानो केटाहरू।
कैदीहरूले पिट्छ?
पुलिसले हान्छ, कहिलेकाहीँ हान्छ, कैदी हान्छ त्यहाँ।
अनि तपाईँलाई पनि पिटे ती कैदीहरूले, के गरे?
पिटेको पहिला सुरुमा त पिटेको, फेरि थोरै भाँचा सिक्यो, फेरि यताउति काम गर्ने, उनीहरूको खाना खाएको धुने, कपडा धुने, सबै धुने, यताउति गर्ने।
त्यसपछि चाहिँ अनि पिट्न छोडे? कति बस्नु पऱ्यो जेलमा?
जेलमा त 5 महिना 24 दिन बसेको, आज 6 महिना भयो।
ए, अनि जेलबाट चाहिँ कसरी फर्कियो त त्यसपछि?
जेलबाट मेरो बोसले भेट्न गएको एकचोटि, जेलबाट छुटेर क्याम्पमा गएको भेट्न। फेरि उसले भन्यो, मैले उसलाई भन्यो मलाई यहीँ निकाला, मेरो अहिले ऋण तिर्ने छ 1,00,000 रुपियाँ बैङ्कबाट, त्यो सबै जग्गाको त्यो मेन पूर्जा त्यो राखेर 1,00,000 रुपियाँ निकालेको, अहिले ऋण तिरे छैन, त्यही भएर म यहीँ अहिले काम गर्छु, यहाँ मलाई यहीँ निकाला, मेरो ऋण तिर्ने छ। फेरि उसले भन्यो एकचोटि मान्छे जेलमा पर्छ, फेरि उसलाई यहाँ निकाल्नु मिल्दैन मलेसियामा। फेरि उसले मेरो टिकट काटिदिएको 1,000 को, फेरि उसलाई थाहा थियो यसको गल्ती छैन, उसले आफ्नै खोल्टीबाट 1,000 को टिकट काटिदिएको। फेरि म ऊ भन्यो यति तारिक जाने हो नेपाल, मलाई अलिअलि राम्रो लाग्यो, यति दिनमा जाने हो।
लगभग जेल जीवन र बाँकी गरेर कति जति विदेशमा बसियो?
सबै मिलाएर 6 महिना त यता बस्छ, 7-8-9-11 महिना जति भयो। यही टाइममा गएको त्यो मलेसियामा धान लाउने टाइममा, अहिले त धान लाउने टाइम भयो होइन, त्यो धान लाएर गएको मलेसिया।
कमाइन पनि पाइयो कि के भयो पैसा?
कमाइ त्यो अहिले 1,00,000 रुपियाँ ऋण तिर्ने छ ब्याङ्कमा, त्यही सबै जग्गाको त्यो लाल पूर्जा हुन्छ त्यही राखेर निकालेको म जानको लागि, त्यो पनि तिरेन, अहिले ऋण पनि तिरेन, केही तिरेन, अहिले त्यो फेरि बढ्दै जाँदैछ। 1,00,000 रुपियाँ अहिले ब्याङ्कबाट झिकेको, त्यो फेरि 1 वर्षमा कति 20,000 जति भनौँ, 20,000 बढ्छ अरे त्यो रेट 1,00,000 को।
विदेशबाट आएर पैसा तिरौँला भनेर ऋण गाडेर विदेश गइयो, अब यहाँ आएपछि अझ त्यो ऋण बढिरहेको छ, के भन्छन् घरकाले अनि के गर्ने अब?
घरकाले त त्यही भन्थ्यो, मान्छेभन्दा बढी त पैसा छैन, मान्छे आएपछि पैसा कमाएर तिरिहाल्छ, मान्छेभन्दा ठुलो पैसा त छैन, पैसा जति लागोस् मान्छे आउनु पर्यो। आमा बुवाले त यस्तै भन्यो, घर आइजाऊ, पैसा यस्तै काम गरेर तिर्ने हो, अहिले त तिरे छैन।
अनि कति भयो उमेर चाहिँ?
उमेर 18 साल भयो।
पढेको पनि छ?
6 क्लास पढेको।
अब भाइ जस्तै युवाहरू विदेश जानेहरू धेरै हुन्छन्, ती मान्छेहरूलाई के भन्न चाहन्छौ?
यहाँबाट एजेन्ट हुन्छ, त्यो पुरै ढाँटेर पठाउँछ, यहाँबाट राम्रो राम्रो कुरा भन्छ, त्यहाँ केही राम्रो हुँदैन। त्यो विदेशमा गएर त्यहाँको मान्छे पनि हेप्छ, त्यो कहाँको मान्छे हो, नेपालको इन्डियाको, त्यहाँ पनि हेप्छ, फसाउन त एक मिनटमा फसाइदिन्छ, त्यहाँको मान्छे हेप्छ, त्यहाँ मलेसियाको मान्छे। अहिले पैसा पनि घटेछ, 24 रेट छ, अहिले घट्दै जाँदैछ, 23 होला।
अब लागौँ आजको मुख्य विषयवस्तुतर्फ। सुरु गरौँ दिदीबहिनीका कुराबाट। साउदीमा छोरो मानबहादुरको ज्यान गएपछि संसारी कार्की क्षतिपूर्ति लिन उदयपुरबाट काठमाडौँ जानुभएको छ। दिदीबहिनीका कुरामा यिनै आमाका कुरा सुनौ। रोजगारीका लागि गएका धेरै परदेशीले अकालमै ज्यान गुमाउँदा आमाबाको काख रित्तिएको छ। परदेश जाने बेलामा लिएको ऋणले धेरै परिवारलाई बिचल्ली बनाएको छ। विदेशमा मृत्यु भएका परदेशीका परिवारले प्रक्रिया पुर्याउन सके क्षतिपूर्ति बापत आर्थिक सहायता पाउँछन्। तर त्यसका लागि भने कागजात चाहिँ ठिकठाक हुनुपर्छ। आर्थिक सहायताले छोरो गुमाएको आमाको मनको रित्तोपन त भरिँदैन, तर पीडामाथि पीडा थप्ने ऋण तिर्न भने भर्थे गर्छ।
अब बिहान काम गरेर आएको र बेलुका अब आतै आइसी होला र त सुतेर होला नि। साथी थियो ती, अब आफ्नो गाउँबाट त पठाएको होइन नि, साथी एक्लै पठाएको, अनि अब उहीँको चिनाजाना भएको साथीले अनि भेटेर अनि हस्पिटल चाहिँ पुऱ्याएको अरे। हस्पिटल पुऱ्याएको भन्दा खै अटेटमा भयो भने के थाहा।
उदयपुरको बाँसबारीकी संसरी सार्की, साउदीमा छोराले ज्यान गुमाएपछि वैदेशिक रोजगार प्रबन्धन बोर्डबाट पाउने क्षतिपूर्ति लिनका लागि काठमाडौँ आउनु भएको छ। उहाँका छोरा मानबहादुरको साउदी पुगेको 4 महिनामै हृदयघातका कारण मृत्यु भयो। 19 वर्षका छोराको क्रिया गरेकी संसरीले छोराको मुख फेरि देख्न पाउनुहुन्न।
अब एकमुठी सास हुँदा देख्न पाएन, त सास गएको मुडो के हेर्न आउनु भनेर
ऋण काटेर छोरालाई उहाँले विदेश पठाउनु भएको थियो। संसरीलाई छोरा विदेश पठाउँदा काटेको ऋणको सावा ब्याजले टाउको खाएको छ। क्षतिपूर्तिबाट आएको पैसाले पनि त्यो ऋण तिर्न पुग्छ पुग्दैन उहाँलाई थाहा छैन। तर ऋण तिरेर बाँकी रहे त्यो पैसाले अरू छोराछोरीका लागि केही गरिदिने संसरीको सोच छ।
त्यो पैसा अब यसो केही जोड्नु पर्दो, भाइले यसो जोडिदिनु पर्दो, ए ऋण थुप्रो भएर पठा, त्यो ऋण तिर्न पनि पुग्दैन, अलिअलि कति आउँछ, जब जोड्ने त होइन, ऋण तिर्नलाई पुग्दैन होला, फेरि जब थोरै दिन बाफु गरिब छौँ कि हामी, गरिब भएर अनि छोरो हुर्किएको जाने कमाउन भनौँ, अनि अब त्यता उनी बनी घरकाले धेरै ऋण तिर नपुग्ने भयो र अनि पठा, ऋण थुप्रो छ, 15 जति पुगेछ भने।
उहाँलाई क्षतिपूर्तिबाट कति पैसा पाइन्छ भन्ने जानकारी छैन, तर क्षतिपूर्ति लिनका लागि आफन्तले तपाईँ नै चाहिन्छ भनेपछि क्षतिपूर्ति लिन उहाँ काठमाडौँ आउनु भएको हो।
के थाहा मलाई, नजाने पुस, अनि त्यही अलिअलि पाइन्छ क्षतिपूर्ति भनेर, अब छोरो पनि त्यस्तो भयो भनेर अनि आएको, त्यसैको लागि मोबाइल थियो अरे, त्यो मोबाइल पनि रहन्छ अरे, 50,000 पैसा पठायो भने त साथीले त्यो पनि रहन्छ अरे भनेको सुनेको होइन नानी काकाहरूले।
तपाईँले देख्न पाउनु भएन छोरालाई?
अहो म हेर्न आउन सो आइनँ, काकाहरू आउनु भएको थियो, मलाई आउन दिए बाप, म आउन दिएन, हुन्छ थियो तर आउन मलाई दिएन।
हुर्केको छोराले कमाउन जान्छु भनेपछि उहाँले नजाऊ भन्न सक्नु भएन। घरमा भएका एक छोरा र छोरी सानै छन्। बढेको छोरा पनि गरिबी टाल्ने बहानामा विदेशमै गुमेपछि संसरीको परिवारमा कमाउने हात नै भाँचिएको छ।
एउटा पठाएको उतै घर फर्किन पाएन, अब यो कहिले बढ्छ र अनि पठाउनु, त्यत्रो बाला त 10 वर्षको त बढ्छ बढ अनि कहिले बढ्नु र पठाउनु त्यसलाई।
अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ तपाईँ अहिले दिनेश एफएम 93.8 मेगाहर्जबाट प्रसारण भइरहेको कार्यक्रम देश परदेश सुन्दै हुनुहुन्छ। dinesfm.com.np संसारको जुनसुकै ठाउँमा सुन्न सकिने यो कार्यक्रम हरेक हप्ताको एक दिन सोमबार बेलुकी 7 बजेदेखि 7:30 सम्म प्रसारण हुने 30 मिनटको रेडियो कार्यक्रम हो। यस कार्यक्रममा हामी परदेश जाँदाका सजिला, अप्ठ्यारा र स्वदेशमै पाइने कामका अवसरका कुरा गर्छौ। विदेश जानु अघि नै सही सूचना र जानकारी लिएर जाँदा परदेशको काम र कमाई सुरक्षित हुन्छ। यस्ता जानकारी दिएर तपाईँको वैदेशिक रोजगारको यात्रालाई सहज र सुरक्षित पार्नु रेडियो कार्यक्रम देश परदेशको मुख्य उद्देश्य हो।
उतै दुख पाइन्छ भने यतै दुख गरेर खानु है। हे घर जग्गा धितो राखी चर्को ब्याज तिरी, घर जग्गा धितो राखी चर्को ब्याज तिरी, ख्याल गर्नु है ठक्कु हातमा पैसा पर्ला फेरि, कोहीले विदेश पठाइदिन्छु भन्दै पैसा मागे, पैसा कुमलाई फरार होला तिनका पछि लागे। देशैभरि गाउँ बस्तीमा शून्यता छ, अहिले विदेश जाने नेपालीको लर्को लाग्छ जहिले। बुढा बुढी बाल बच्चा गम्मा छ, जवान जति खाडीको घाममा छ। हे कुन काममा हो आफू जाने कति तिर्नु पर्छ, कुन काममा हो आफू जाने कति तिर्नु पर्छ, पाउने तलब खाने बस्ने यकिन गर्नु पर्छ। दुर्घटना भवितव्य अलपत्र भए, कुनै न्याय पाइने छैन लुकी छिपी गए। जानी बुझी विदेश जाने मालामाली भाछन्, हचुवैमा जानेहरू पाउनु दुःख पाछन्। दलालबाट जान त गइन्छ, कहाँ कुन बेला बिचल्ली भइन्छ।
विदेशमा ज्यान गुमाएका परिवार र अङ्गभङ्ग भएका पीडितलाई बोर्ड, बिमा कम्पनी र विदेशका कम्पनीले आर्थिक सहायता दिन्छन्। आर्थिक सहायता बाफतको पैसा कम्पनीले नेपाली दूतावासबाट परराष्ट्र मन्त्रालयमा पठाउँछ। परराष्ट्र मन्त्रालयले मृतक वा अङ्गभङ्ग भएकाको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउँछ। जिल्ला प्रशासन कार्यालयले पीडितका परिवारलाई जिम्मा लगाउँछ। तर वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका वा अङ्गभङ्ग भएकाहरूले क्षतिपूर्ति बापत यति नै पैसा पाउँछन् भन्ने यकिन हुँदैन, किनभने गन्तव्य देशहरूमा बीमा सम्बन्धी फरक फरक मापदण्ड छन्। त्यसमाथि बीमाको प्रक्रिया अनुसार पाउने रकम पनि फरक फरक हुन्छ। खाडीका देशहरूमा अदालतले गरेको फैसला अनुसार क्षतिपूर्ति दिइन्छ। यसरी विदेशबाट आएका क्षतिपूर्ति बाफतको अरबौं रुपैयाँ पीडित र तिनका परिवारको हात नलाग्दा परराष्ट्र मन्त्रालयमा थन्किएको छ भनिन्छ। सत्य हो, यसै विषयको सेरोफेरोमा कुराकानी गर्न यति बेला हुनुहुन्छ कन्सुलर सेवा विभागका महानिर्देशक गजेन्द्र राज भण्डारी, र उहाँसँग कुराकानी गर्दै हुनुहुन्छ साथी ऋतु थेवेले।
त्यो बिल्कुल सत्य होइन, विभिन्न देशमा चाहिँ रोजगारीको लागि नेपालीहरू जानुभएको छ। उहाँले विभिन्न अवस्थामा मृत्यु हुँदाखेरि, अङ्गभङ्ग हुँदाखेरि त्यहाँको इन्सुरेन्सको पोलिसी अनुसार चाहिँ क्षतिपूर्ति पाउने प्रावधान हुन्छ। त्यस्तो अवस्थामा कतिपय अवस्थामा कन्सुलर विभागमा डाइरेक्टली चेकहरू आउँछ। विशेष गरी चाहिँ मलेसियाको हकमा चाहिँ कन्सुलर विभागमै चेकहरू आउँछन्। अन्यको हकमा सम्बन्धित एम्बेसी हुँदै परराष्ट्र मन्त्रालयमा जान्छ। त्यस्तो आएका पैसाहरू, त्यस्ता आएका चेकहरू परराष्ट्र मन्त्रालयमा थन्किने भने प्रश्नै किन उठ्दैन भने, हामीले त्यो आउने बित्तिकै मलेसियाको हकमा आएका चेकहरूलाई तुरुन्तै सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा खबर गर्छौँ। अहिले त कति पनि कतिसम्म हामी गरिरहेछौँ भने, त्यो सम्बन्धित मान्छेलाई उनीहरूलाई कन्ट्याक्ट गरेर, उनीहरूका आफन्तहरूलाई कन्ट्याक्ट गरेर, ल हामीले जिल्ला प्रशासन कार्यालयमा क्षतिपूर्तिको लागि पत्र पठाएका छौँ, तपाईँहरू त्यहाँ गएर बुझेर सम्बन्धित कागजातहरू, होइन, चाहिने कागजातहरू तयार पार्नुसम्म भन्छौँ। त्यसै गरी अब विशेष गरी यो खाडी राष्ट्रहरूको आएका क्षतिपूर्तिहरू हुन्छन्, तिनीहरू चाहिँ परराष्ट्र मन्त्रालयको लेखा शाखामा आउँछ त्यो पैसा आएको पैसालाई परराष्ट्र मन्त्रालयको लेखा शाखाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउँछ कति पैसा पठायो भन्ने कुरा पनि ती सबै कुराहरू परराष्ट्र मन्त्रालयको वेबसाइटमा प्रश्न लेखिएको हुन्छ अब एउटा प्रश्न के उठ्नसक्छ भने जस्तो किन चाहिँ जिल्ला प्रशासन कार्यालयमा पठाइयो किन सम्बन्धित निकायमा पठाइयो भन्ने खालका प्रश्न पनि उठ्न सक्लान् यो चाहिँ काठमाडौँभन्दा बाहिर विभिन्न ठाउँको सेवाग्राहीको चाहिँ त्यसरी पैसा आउने भएको उहाँहरूलाई काठमाडौँ आउँदाखेरि झन्झटिलो समय लाग्ने खर्च हुने तथा अन्य विभिन्न व्यावहारिक समस्याहरू आउने र आफ्नै सम्बन्धित स्थानीय निकायमा गएर उहाँहरूले चाहिँ अलिकति प्रभावी ढङ्गले कलेक्ट गर्न सक्नु सकोस् भनेर चाहिँ हामीले त्यो गरेका हौँ त्यसैले परराष्ट्र मन्त्रालयमा त्यो पैसा थन्किने भन्ने प्रश्न नै उठ्दैन
अब हेर्दाखेरि चाहिँ परराष्ट्र मन्त्रालय सिंहदरबारभित्र छ अनि तपाईँहरू झन्डै 1.5-2 किलोमिटर वर कन्सुलर सेवा विभाग छ जबकि परराष्ट्र मन्त्रालय अन्तर्गतकै एउटा अड्डा भयो यो भनिसकेपछि मलेसियाको चाहिँ तपाईँ यहाँको हाकिम भएको अड्डामा आउने अनि अरू चाहिँ किन मन्त्रालयमा जाने त्यो चाहिँ के कारणले भएको हो
त्यसमा अन्य त्यस्तो ठुलो कारण केही पनि होइन मुख्यतः के हो भने हामीले आखिर लेखा शाखामै आएको पैसा पनि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमै पठाउँछौँ अर्को कुरा चाहिँ यो कन्सुलर सेवा विभाग त्यति धेरै भएको छैन इस्टाब्लिस भएको है स्थापना भएको धेरै भएको छैन र हामी आफै पनि हाम्रो जनशक्तिहरू हाम्रो चाहिँ यो भौतिक संरचनाहरू र अन्य भनौँ न संरचनाहरू त्यति इस्टाब्लिस नभइसकेको भएकोले पनि हो जस्तो लेखामा नै हेर्नलाई पनि हामीसँग इनफ अहिले म्यान पावर हुनुहुन्न त्यसैले गर्दाखेरि हामीले कतिपय देशहरूको चाहेर पनि कन्सुलर विभागबाट गर्ने गरेका छैन तर यसले एउटा के म प्रश्न पार्न चाहन्छु भने यसले सेवाग्राहीलाई कुनै पनि फरक किन पर्दैन भने आखिर त्यो पैसा लेखा शाखाले पनि सिधै उता जिल्ला प्रशासन कार्यालयमै पठाउने हो यदि कन्सुलर विभागमा आएको भए पनि हामीले पठाउने त फेरि आखिर जिल्ला प्रशासन कार्यालयमा नै हो त्यसले तात्विक फरक पार्दैन जस्तो लाग्छ मलाई
अब तपाईँले अघि नै भन्नुभयो परराष्ट्रको वेबसाइटमा चाहिँ जति जिल्ला प्रशासन कार्यालयमा गए त्यसको सूचना राखिन्छ तर अब त्यसमा सबैको पहुँच नहोला अथवा सबैजनाले वेबसाइट हेर्न नसक्लान् अन्य मिडियाहरू पनि छन् हामीसँग त्यसमा सूचना टाँसियो भने यो बारेमा अलिकति बढी जो चाहिँ पीडित छन् तिनका परिवारले चाहिँ थाहा पाउने थिए कि
एकदम राम्रो हो तपाईँले भन्नुभएको ठिक हो कतिपय अवस्थामा सेवाग्राहीहरूको पहुँच नहुनसक्छ हाम्रो वेबसाइटहरूमा अथवा हाम्रो आधिकारिक जुन पक्षहरू छन् तिनमा तर अगेन फेरि पनि के हो भने कुरा वास्तविक कुरा चाहिँ जस्तो हामीले जिल्ला प्रशासन कार्यालयमा पठाउनु नै के हो भने सम्बन्धित सेवाग्राहीको त्यो जिल्ला प्रशासन कार्यालयमा पहुँच हुनसक्छ अथवा जिल्ला प्रशासन कार्यालयले कुनै पनि समयमा खबर गर्न सक्छन् भनेर नै हो जिल्ला प्रशासन कार्यालयमा पठाइसकेपछि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सेवाग्राहीलाई कन्ट्याक्ट गर्नलाई त खासै ठुलो कुरो होइन होइन एउटा त्यो भयो अर्को कुरा तपाईँले भन्नुभएको कुरा चाहिँ यसलाई अझै कसरी सर्वसाधारणको एक्सेसमा पुर्याउन सकिन्छ भन्ने कुरा चाहिँ हामीले पनि विचार गरिरहेका छौँ जस्तो केही समय अगाडि कन्सुलर विभागले चाहिँ यो अनलाइन लिगल सर्भिस भन्ने सुरु गरेका छौँ त्यसबाट पनि सम्बन्धित मान्छेहरूले सम्बन्धित सेवाग्राहीहरूले कतै पनि नगइकन हाम्रो वेबसाइट मार्फत आफ्ना चाहिँ समस्याहरू आफ्ना चाहिँ भनौँ न काममा के प्रगति भइरहेका छन् ती अब थाहा पाउन सक्छन् र यसलाई चाहिँ निरन्तर सुधारको चरणमा हामीले लगिरहेछौँ
अब पीडितका परिवारहरूले चाहिँ यो धेरैलाई चाहिँ यो पैसा क्षतिपूर्ति बापतको पैसा नै नपाउने भन्ने जानकारी नहुने अनि कहिले क्षतिपूर्ति आयो कहिले आउँछ भन्ने कुराको पनि ज्ञान नहुने त्यसले पनि धेरै अप्ठ्यारो पारिरहेको छ
यस्तो छ कसो छ भने जस्तो विदेशमा मृत्यु भयो भने अब अघि हामीले अनौपचारिक रूपमा कुरा गर्दाखेरि तपाईँले भन्नुभयो कि कोही मान्छे कन्सुलर विभागमा आएर अथवा कति मान्छेलाई थाहा पनि नहुनसक्छ कन्सुलर विभागमा आएर चाहिँ निवेदन दिनुपर्छ भनेर त्यसपछि उसको पैसा आउँदै नआउने त भन्ने खालका इस्यु पनि हुन्छ त्यस्तो होइन विदेशमा मृत्यु भयो भने त्यो कामदार जुन कम्पनीमा काम गरेको छ त्यो कम्पनीले इन्सुरेन्स गरेको हुन्छ उनीहरूले आफैले त्यो पहल गर्छन् अनि त्यो पहल गरिसकेपछि त्यो कम्पनीको मार्फत अथवा नेपाली दूतावासको मार्फत त्योसँग सम्बन्धित केस अगाडि बढ्छ यस्तो अवस्थामा अब जस्तो कन्सुलर विभागमा आएर अथवा कन्सुलर विभागको वेबसाइट मार्फत अनुरोध गऱ्यो भने आफ्नो आफ्नो केस कहाँ पुगिरहेछ त्यो सहज हुन्छ, कन्ट्याक्ट गर्न पनि सजिलो हुन्छ, तर त्यो नगर्दैमा पैसै नआउने भन्ने पनि होइन। त्यो नगर्दाखेरि पनि केस चलिरहन्छ, अनि हाम्रो दूतावासबाट अथवा सम्बन्धित देशबाट ल यो फलानो मृत्यु भएको को अथवा क्षतिपूर्ति फलानो पाउनेको हकमा चाहिँ यो कागजातहरू नेपालबाट जुटाउनु भनेर उहाँहरूले खबर गर्नुहुन्छ। त्यसपछि हामीले सम्बन्धित व्यक्तिलाई आफै खबर पनि गर्छौँ। त्यसैले त्यो नपाउने अथवा मान्छेलाई थाहा नै नभएर त्यो ल्याप्स हुने भन्ने चाहिँ एकदमै कम हुन्छ। पर कस्तो कतिपय अवस्थामा कस्तो हुन्छ भने अहिले कतिपय ठाउँमा जस्तो पारिवारिक विखण्डनहरू भएको छन्, मान्छेहरू डेरा बसाइसराई गरेर अन्त ठाउँमा जाने अथवा परिवारको सदस्य पनि अर्को पनि फेरि वैदेशिक रोजगारमा जाने, अनि हामीले क्षतिपूर्तिको निमित्त कन्ट्याक्ट गर्दाखेरि कतिपय कन्ट्याक्ट नै नहुने, यस्ता कुराहरू चाहिँ ले कहिलेकाहीँ बाधा हुन्छ, तर पैसा नै नपाउने भन्ने चाहिँ एकदमै कम हुन्छ।
यो त भयो विदेशमा अङ्गभङ्ग र मृत्यु भएकालाई विदेशका कम्पनीले दिने क्षतिपूर्तिका कुरा। यसरी अङ्गभङ्ग भएकाहरूले स्वदेशबाटै पनि क्षतिपूर्ति पाउँछन्। यसबारे जानकारी दिन वैदेशिक रोजगार प्रवर्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफले यति बेला हुनुहुन्छ।
सबैभन्दा पहिला त विदेशमा समस्यामा परेको कुराको जानकारी कुनै न कुनै माध्यमबाट यहाँ हामीलाई हुनु पर्यो। जानकारी भइसकेपछि अब त्यसको विवरण हामी माग्छौँ, नाम, त्यहाँ काम गर्ने कम्पनी, घटेको घटनाको विवरण, पासपोर्ट नम्बर, यी कुराहरू विवरण लिइसकेपछि हामी दूतावाससँग समन्वय गरेर निजलाई छिटोभन्दा छिटो सुरक्षित राख्ने, उद्धार गर्ने काममा सहयोग गर्छौँ। र कोही मान्छेलाई केही समयको लागि दूतावासमा राख्नु पर्यो, खान बस्नु प्रबन्ध मिलाउनु पर्यो भने पनि त्यसको लागि आवश्यक खर्च हामीले उपलब्ध गराएका हुन्छौँ दूतावासमा। र त्यसपछि नेपाल फिर्ता ल्याउनको लागि दूतावाससँग समन्वय गरेर आवश्यक प्रक्रिया हामीले अगाडि बढाउँछौँ। र अब यो मृत्युको हकमा, बिरामीको हकमा, अङ्गभङ्गको हकमा र अरू सुविधाहरू लिनको लागि के प्रक्रिया पुरा गर्नुपर्छ भनेर भन्दा, मृत्युको हकमा सामान्यतया परिवारको सदस्यले अब मृतकको पासपोर्ट आवश्यक पर्यो, अनि मृतक विदेश जाँदाखेरि उसले प्रयोग गरेका करारनामा लगायतका कागजातहरू, मृत्यु भइसकेपछि विदेशमा हाम्रो दूतावास, त्यहाँको हस्पिटलले पोस्टमार्टम रिपोर्ट दिन्छ, हाम्रो दूतावासले यहाँ पठाउने पत्र दिन्छ, ती पत्रहरू र मृत्यु दर्ताको प्रमाणपत्र, नाता प्रमाणित पत्र र जसले चाहिँ दावी गर्ने हो, दावी गर्ने व्यक्तिको नागरिकता फोटोसहित लिएर यहाँ उपस्थित भइसकेपछि आर्थिक सहायता उपलब्ध गराउने काम हुन्छ। र त्यही कागजात नै बिमा कम्पनीलाई पनि आवश्यक पर्छ। तिनै कागजातहरू पेस गरेपछि वैदेशिक रोजगार प्रवर्धन बोर्डबाट पनि आर्थिक सहायता पाइन्छ र बिमा कम्पनीबाट पनि आर्थिक सहायता पाउन सकिन्छ। सँगसँगै बिरामी अङ्गभङ्ग भएर आउनेहरूले बिरामी भएको विवरण, अङ्गभङ्ग हुँदाको विवरण, जनरल डाक्टरले सर्टिफाई गरेका, प्रमाणित गरेका कागजातहरू हुन्छन्। बिल भरपाई चाहिने होइन, यस्तो प्रकारको बिरामी भएको, यो अवस्था भएको, यो अङ्गभङ्ग भएको भनेर अङ्गभङ्गदेखि नै खुल्ने छ भने त त्यसको फोटो पनि हुनसक्छ। ती विवरणहरू खुलाएर चाहिँ नि अब यहाँ पेस गर्नु पर्यो। त्यस्तो बिरामी अङ्गभङ्ग भएकाको हकमा सकेसम्म व्यक्ति आफै बिरामी अथवा अङ्गभङ्ग भएको व्यक्ति नै आउनुपर्ने हुन्छ। तर कसै गम्भीर प्रकृतिको बिरामी, गम्भीर प्रकृतिको अङ्गभङ्ग भएको स्थिति छ भने निजको आफन्तले पनि यहाँ आएर निवेदन दिन सक्नुहुन्छ। र त्यो निवेदन दिइसकेपछि मैले भने पासपोर्टको फोटोकपी चाहियो, विदेश जाँदाखेरिको करारनामा, श्रम स्वीकृतिका कागजातहरू चाहिए र बिरामी भएको कुरा, डाक्टरले प्रमाणित गरेको कागजातहरू चाहियो। त्यति भएपछि त्यसैको आधारमा विशेषज्ञ समितिले आवश्यक निर्णय लिन्छ र निर्णय भएअनुसारको रकम चाहिँ नि व्यक्ति आफै उपस्थित भएमा व्यक्तिलाई र परिवारको सदस्य अथवा आफन्त उपस्थित भएको निजको मार्फत चाहिँ एसिपिआई चेक चाहिँ हामी उपलब्ध गराउँछौँ। र अब बाँकी रह्यो परिवारको सदस्य बिरामी हुँदाखेरि के गर्ने, अनि छात्रवृत्ति लिनको लागि के कसरी निवेदन दिने भन्ने कुरामा, छात्रवृत्तिको हकमा सरकारी र निजी विद्यालय जहाँसुकै पढे पनि यो छात्रवृत्ति पाउन सकिन्छ। छोराछोरी जतिजना भए पनि यो छात्रवृत्ति पाउन सकिन्छ। एकदेखि 12 कक्षा पढ्नेले आफू पढेकै विद्यालयमा निवेदन दिने हो। त्यहाँ निवेदन दिइसकेपछि अब त्यो विद्यालयले जिल्ला शिक्षा कार्यालयमा पठाउँछ, जिल्ला शिक्षा कार्यालयले वैदेशिक रोजगार प्रवर्धन बोर्डमा पठाउँछ, त्यसपछि आवश्यक निर्णय भएर रकम फेरि विद्यालयमा नै जान्छ र विद्यालयले नै त्यो छात्र छात्रालाई त्यहीँ पैसा उपलब्ध गराउने काम गर्छ। 8 कक्षासम्मको हकमा वर्षको 8,000 रुपियाँ, 9-12 कक्षाको लागि चाहिँ नि वर्षको 12,000 रुपियाँ छात्रवृत्ति उपलब्ध गराउने काम गर्दै आइएको छ। र सँगसँगै परिवारको सदस्य बिरामी भएको हकमा परिवारको सदस्य विदेश गएको प्रमाण खुल्ने कागजात चाहियो, र त्यो भनेको पासपोर्टको फोटोकपी चाहियो, विदेश गएको श्रम स्वीकृति खुल्ने कागजातहरू केही चाहिने छन् भने त्यो चाहियो, र त्यसपछि बिरामी भएको कागज, सम्बन्धित व्यक्तिले आफू बिरामी भएको कागज चाहिँ पेस गर्नु पर्यो र त्यो पेस गरेको आधारमा 50,000 रुपियाँसम्म औषधोपचार खर्च उपलब्ध गराउने काम हुन्छ।
यिनै सामग्रीसँगै हामी कार्यक्रमको अन्त्यतिर आइ नै सकेका छौँ। तपाईँ पनि कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। कार्यक्रमप्रति तपाईँका कुनै जिज्ञासा भएमा हामीलाई भन्नुहोला। हाम्रो ठेगाना हो दिनेश एफएम 93.8 MHz धनगढी कैलाली र पहलवानपुरको रेडियो दौना बेबरीमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। यसै गरी कार्यक्रम सुनिसकेपछि हाम्रो फेसबुक पेज dinesfm.com.np गएर पनि आफ्ना कुरा राख्नुहोला। तपाईँका तिनी जिज्ञासालाई कार्यक्रम देश प्रदेशमा समेट्नेछौँ भने धनगढी स्थित सुरक्षित आप्रवासनका लागि निशुल्क सूचना तथा परामर्श केन्द्रको फोन नम्बर 091-525-351 पनि सम्पर्क गर्न सक्नुहुनेछ। र साथीहरू, तपाईँलाई हाम्रो अनुरोध पनि रहेको छ कि वैदेशिक रोजगारीका विषयमा तपाईँसँग कुनै लेख रचना भएमा कार्यक्रममा प्रेषित गर्न नभुलौं। आजका लागि कार्यक्रम देश प्रदेशको समय सकियो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। तपाईँका सल्लाह, सुझाव र प्रतिक्रिया पठाउँदै अर्को हप्तासम्मका लागि प्रविधिमा साथ दिने साथी अनिल सँगै म रोहित पनि बिदा माग्छु। नमस्कार।
I'm not afraid।